مولانا زکریا برماور ندوی صاحب کا جمعہ بیان اسلامی افکار میں پیش خدمت ہے۔
الحمد للہ وکفا وسلام علی عباده الذین اصطفا، اما بعد، محترم بھائی عبدالعزیز، قرآن پاک میں اللہ کا ارشاد ہے، فَلَا تَسْتَوِي الْحَسَنَةُ وَلَا السَّيِّئَةُ ادْفَعْ بِالَّتِي هِيَ أَحْسَنُ فَإِذَا الَّذِي بَيْنَكَ وَبَيْنَهُ عَدَاوَةٌ كَأَنَّهُ وَلِيٌّ حَمِيمٌ وما يلقاها إلا الذين صبروا وما يلقاها إلا ذو حظ عظيم۔ عائشة رضی اللہ عنہ نے اللہ کے رسول صلی اللہ علیہ وسلم کے بارے میں فرمایا، کان خلقہ القرآن، اللہ کے نبی صلی اللہ علیہ وسلم نے خود فرمایا، بعثت لأتمم مکارم الاخلاق، اللہ کے نبی صلی اللہ علیہ وسلم کی ہر صفت با کمال تھے، اللہ تعالیٰ نے آپ کو ہر صفت میں کمال عطا فرمایا تھا، کمال کی ذہانت، کمال کی خوبصورتی، کمال کی صحت، کمال کے اعمال، کمال کی حرکتیں، آپ کی ہر ادا اللہ کو پیاری تھی اور اللہ کو محبوب تھی، آپ اللہ کے محبوب تھے اور آپ کی ہر ادا اللہ کو محبوب تھی۔ لیکن اس چیز کی اللہ نے قرآن پاک میں تعریف کی، آپ کی تعریف کی، آپ کے اللہ تعالیٰ نے اس طرح بیان کیا کہ وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ، اے نبی صلی اللہ علیہ وسلم، آپ اخلاق کے بہت بلند مقام پر ہیں، یہی وہ آپ کے اخلاق تھے جن کی بنا پر بڑا سے بڑا دشمن آتا تھا اور وہ ایمان لاتا تھا۔ کتنے دشمن آئے، کتابوں میں، سیرت کی کتابوں میں سینکڑوں قصے لکھے ہوئے ہیں کہ بڑے سے بڑے دشمن آئے، جانی دشمن آئے، جان لینے کے لیے آئے، اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس جب آئے تو اللہ کے نبی کے اخلاق سے ایسے متاثر ہوئے اور ایسے ان پر اثر ہوا کہ وہ ایمان لائے بغیر نہیں رہے۔ تاریخ کی کتابوں میں، سیرت کی کتابوں میں ایسے بہت سارے واقعات ہیں، ان واقعات میں سے ایک دو واقعات میں نے آپ کے سامنے آج کے خطبے میں رکھے ہیں۔ ایک واقعہ تو وہ ہے کہ ایک آدمی تھا جس کا نام زماد نام تھا، زماد وہ قبیلے ازد کا رہنے والا تھا، وہ اس زمانے کا علاج کرنے والا تھا۔ وہ علاج کیا کرتا تھا؟ وہ جھاڑ پھونک کا علاج کرتا تھا، جادو سے، سحر سے، اور پتہ نہیں کس کس طرح کا مشہور تھا وہ علاج کرنے میں، اس کی شہرت تھی۔ وہ مکے میں آیا اور وہ مکے میں آیا کرتا تھا مکے میں آیا تو مکے والوں نے کہا کہ ہمارے یہاں ایک دیوانہ ہے، کیا آپ اس کا علاج کر سکتے ہو؟ اس نے کہا کیوں نہیں کر سکتا ہوں، کہا دکھائیے وہ کون ہے جو مجنون ہے۔ دیکھیے اللہ کے نبی صلی اللہ علیہ وسلم پر کیسے کیسے حالات ہے اور کس کس طرح تکلیفیں دی گئیں اور کس کس طرح پریشان کیا گیا اور آپ کو کیا کیا نہیں کہا گیا، ہوا کیا؟ اس کو لوگوں نے اشارہ کر کے دکھایا کہ یہ شخص ہے جو کعبے کے پاس ہے اور اس کعبے کے پاس کھڑے ہو کر نماز پڑھ رہا ہے، یہی وہ شخص ہے جس کا علاج کرنا ہے۔ وہ آپ صلی اللہ علیہ وسلم کو جانتا نہیں تھا، وہ قبیلہ ازد کا رہنے والا تھا، کبھی کبھی مکے آیا کرتا تھا اور اپنے آپ کو بہت بڑا ڈاکٹر سمجھتا تھا، اور اس کی جو کہانی تھی، اس کا جو علاج تھا وہ مشہور تھا، اپنے علاج میں وہ مشہور تھا۔ وہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے سامنے آیا اور اس نے کہا کہ سنا ہے آپ کو کچھ بیماری ہے، کچھ پریشانی ہے، آپ پر جنات ہیں، آپ پر سحر ہے، آپ بیمار ہیں۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے کیا جواب دیا اور کس طرح پیش آئے، دیکھیے آدمی کو علاج کرنے کے لیے بھیجا جاتا ہے، کس کا علاج؟ اللہ کے نبی کا علاج، اور وہ آ کر سامنے آ کر بیٹھ کر کہتا ہے کہ میں آپ کا علاج کرنا چاہتا ہوں، سنا ہے آپ کو فلاں 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 بیماری ہے اور میں علاج کرنے کے لیے آیا ہوں۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، ہاں مجھے بیماری ہے، اور بیماری ہے کہنے کے بعد کہا سن لو میرا کچھ، تم سناتے ہو کہ میں سناؤں؟ اس نے کہا پہلے آپ سنائیے۔ جیسے اس نے کہا آپ سنائیے تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے خطبہ پڑھا، الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلله فلا هادی له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا مولانا محمدا عبده ورسوله इतना खुतबा आपने पढ़ा, और जब उसने ये सुना तो हक्का बक्का रह गया। उसने कहा, या रसूलल्लाह, एक बार और सुना, ए मोहम्मद, और एक बार सुनाइए। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने और एक बार सुनाया। फिर वो यूं उतर कर आगे देखने लगा। फिर उसने कहा, या रसूलल्लाह, और एक बार सुनाइए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने तीसरी मरतबा सुनाया। जब तीसरी मरतबा उसने सुनाया है तो उसने कहा, अल्लाह के नबी जब तीसरी बार सुनाया है तो उसने कहा, उसका नाम था ज़िमात, मशहूर था वो, ज़िमात अज़दी था। उसने कहा, या रसूलल्लाह, हाथ बढ़ाइए। कहा, हाथ बढ़ाइए। कहा, क्यों? कहा, मैं ईमान लाना चाहता हूँ, मैं आपके हाथ पर ईमान लाना चाहता हूँ। हाथ बढ़ाया और वहीं कहा, अशहदु अल्ला इलाहा इल्लल्लाह व अन्नक रसूलुल्लाह, मैं गवाही देता हूँ कि अल्लाह के सिवा कोई माबूद नहीं और आप अल्लाह के रसूल हैं। मेरे भाइयों, क्या करने आया था? और लोगों ने मजाक करने के लिए, नबी का मजाक उड़ाने के लिए, मस्खरा करने के लिए, तमाशा करने के लिए, आपको तकलीफ देने के लिए उस आदमी को भेजा जो जाहिलियत में इलाज करने में मशहूर और मारूफ था। लेकिन जब उसने ये कलाम सुना, उसने फौरन कहा कि ये कलाम न सहर है, न जादू है, न कोई और है, ये उसने कहा, इस कलाम का एक असर है, इनके इनकी हरूफ के अंदर एक ताकत है, एक अजीम ताकत है, इन हरूफ के अंदर एक आसमानी ताकत है, ये खुदाई ताकत है, अल्लाह की ताकत है, और ये कलाम किसको इंसान नहीं कह सकता, और इन्हें जादू है, न सहर है, न और कुछ है, ये तो अल्लाह की नबूवत है जो अल्लाह ने इनको अता फरमाई है। और उसी वक्त, जरा भी वक्त नहीं लगा, मिनटों के अंदर उसने अपना हाथ बढ़ाया। हाथ बढ़ाकर जब इलाज करने के लिए आया था, दो मिनटों में उसने इस्लाम कबूल किया और अल्लाह के रसूल का खादिम बन गया। ये अखलाक थे मेरे भाइयों, ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के अजीम अखलाक थे। एक शख्स था, उसका नाम था सुमामा इब्ने उसाल। सुमामा वो बनी हनीफा का सरदार था, नजद का रईस था, वो नजद का रईस, उसका वहां का वो बड़ा था। एक दफा ऐसा हुआ कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुछ हमला करने के लिए कुछ टोलियां भेजा करते थे। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने एक टोली भेजी, उस टोली को सरिया कहते थे, सरिया, वो सरिया की जमा सराया, वो भेजा करते थे। एक टोली गई जो मदीने के आसपास के इलाकों की खबर लेने के लिए हो गई, और जाने के बाद उसने खबर ली। खबर लेने के बाद वहां कबीले बनु हनीफा था। कबीले बनु जब सहाबा की जमात वहां पहुंची तो तमाम के तमाम लोग भाग खड़े हुए। एक वो सरदार जो था वो खड़ा रहा, उसने अपने लिए भागना मुनासिब नहीं समझा, अपनी शान के खिलाफ समझा कि मैं कैसे भागूं। तो उसका नाम था सुमामा इब्ने उसाल। जब सब लोग भाग खड़े हुए तो वो खड़ा हो गया, और उसने जब खड़ा हुआ तो सहाबा ने उसको पकड़ा, और पकड़ने के बाद उसको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में लेकर आए, और लाने के बाद अल्लाह के सल्लल्लाहु अलैहि वसल्लम के सामने उसको पेश किया गया। जब पेश किया गया तो उसको वहां पर कोई जेल तो नहीं था कि जेल में उसको दाखिल किया जाता या जेल में बंद कर दिया जाता। वहां तो क्या था, वहां पर मस्जिद नबवी थी, जो कुछ था वो मस्जिद नबवी ही थी। तो अल्लाह के सल्लल्लाहु अलैहि वसल्लम ने क्या किया, कहा कि इसको मस्जिद के खंभे से बांध दो। मस्जिद के खंभे से वो बांध दिया गया। हुजूर ने सहाबा से पूछा, जानते हो किसको पकड़ कर लाए हो? ये अपने कबीले का सबसे खतरनाक तरीन आदमी है, और ये ऐसा आदमी है कि इसने 12 अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने का इरादा किया है। कत्ल करने को चला था ये, कुछ लोगों ने इसको रोक दिया। इसका नाम था सुमामा। पकड़ कर लाया गया और मस्जिद नबवी के खंभे से बांध दिया गया। और जब अल्लाह के सहाबा ने देखकर बात की तो उसके अपने घर से उसके लिए खाना भेजा। सहाबा ने कहा कि ये खाना जानते हो कहां का है, ये खाना अल्लाह के नबी के घर का है। खाना खिलाया और फिर उसके लिए सुबह शाम बकरी का दूध धोने के लिए लगाया और उसको सुबह शाम बकरी का दूध पिलाया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नमाज के लिए आते थे, उसके सामने आए और कहा, या सुमामा, ए सुमामा, ए सुमामा, मा इंदक, तेरे पास क्या है? अशहदु अल्ला इलाहा इल्लल्लाह व अन्नी रसूलुल्लाह, क्या गवाही देता है कि मैं अल्लाह के सिवा कोई माबूद नहीं और मैं अल्लाह के रसूलों की ऐसी गवाही देता है। उसने कहा नहीं, मैं इसकी गवाही नहीं देता हूं। बल्कि उसने कहा क्या, फिर क्या कहा, फिर क्या कहते हो? उसने कहा इन तुन इम इन तख्तुल तख्तुल जादमी व इन तुन इम तुन इम अला शाकिरिन। अगर आप कत्ल करते हैं तो कत्ल कर दीजिए, मैं आपका दुश्मन हूं, पकड़ के लाया गया हूं, जंगी मुजरिम हूं, कत्ल का मुस्तैक हूं, गर्दन मार दीजिए। अगर आपको गर्दन मारनी है आप मार सकते हैं, आप तो मैं कैदी हूं, मार दीजिए गर्दन। इन तख्तुल तख्तुल जादमी व इन तुन इम तुन इम अला शाकिरिन। और अगर एहसान करते हैं तो एहसान कीजिए, छोड़ दीजिए। वही तस अल माल तो अतः, और अगर आप माल चाहते हैं तो माल हाजिर खिदमत है, जो चाहे माल मांग लीजिए, अपने कबीले का सरदार था वो। और जाहिर बात उसके पास कोई माल की कमी नहीं थी, वो नजद का रईस था वो। सल्लल्लाहु अलैहि वसल्लम का गुजर हुआ, उसने जवाब दिया। दूसरे दिन फिर यही हुआ कि वो फिर आया और फिर अल्लाह ने फिर उससे वही सवाल किया और फिर वही जवाब दिया। तीसरे दिन मस्जिद नबी में बंधा हुआ है, सहाबे किराम को देख रहा है, अल्लाह के नबी के आमाल को देख रहा है, सहाबा के अखलाक को, उनकी बैठक को, उनकी नमाजों को देख रहा है, उनके तौर तरीक को देख रहा है। 3 दिन उसने बिल्कुल एक ही जवाब दिया, कहा मेरे पास वही है जो कल था, परसों था, और मेरा जवाब वही है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से कहा कि सुमामा को छोड़ दो, अतलिकु सुमामा, सुमामा को छोड़ दो। सहाबा को बड़ा ताज्जुब हुआ, ऐसा जानी दुश्मन पकड़ा गया है और ऐसा रईस और मालदार पकड़ा गया है। अगर आप माल चाहते तो ढेरों माल मिल सकता था, और अगर आप चाहते तो गर्दन उड़ा सकते थे, लेकिन आपने ये नहीं किया। देखिए अल्लाह के नबी के अखलाक क्या थे, दुश्मन हाथ में आ गया है और पूरी तरह कब्जे कुदरत में है, जो चाहते हैं कर सकते हैं और कोई पूछने वाला नहीं है। लेकिन आपने फरमाया अतलिकु सुमामा, सुमामा को छोड़ दो। देखिए क्या नतीजा हुआ, वो वहां से निकला। निकलने के बाद वो किसी करीब में जो बाग था, खजूर का बाग था, वहां गया। वहां पानी का चश्मा था, चश्मे के पानी से नहाया और अपने कपड़े बदला, और अपने कपड़े बदल कर अचानक दोबारा अल्लाह के रसूल के सामने हाजिर हुआ। अल्लाह के रसूल ने उसको देखा, देखा ये तो अभी गया था, 3 दिन तक यहाँ बंधा हुआ था और अभी गया है और थोड़ी देर में आ गया है, आखिर क्या बात है? उसने कहा या रसूल अल्लाह हाथ बढ़ाइए, अपना हाथ बढ़ाइए, मैं आपसे मुसाफा करना चाहता हूँ, मैं ईमान लाने तैयार हूँ। ऐ अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मुझे अपने ईमान में दाखिल कर लीजिए, मुझे अपने दीन में दाखिल कर लीजिए। और फिर उसने कहा कि या रसूल अल्लाह, ऐ अल्लाह के रसूल, आज से पहले दुनिया में अगर कोई चेहरा मुझे सबसे नापसंदीदा था तो वो आपका था, सबसे मबगूस अगर कोई चेहरा था मुझे तो वो आपका था, लेकिन आज मुझसे कोई पूछे सबसे महबूब दुनिया का कोई चेहरा है तो वो आपका चेहरा है। और फिर उसने ये भी कहा कि आज से पहले अगर मुझे कोई दिन सबसे नापसंदीदा था तो वो आपका दिन था, मुझे सबसे नफरत आपके दिन से थी, लेकिन आज मुझे सबसे पसंदीदा दीन आपका दीन है। और फिर उसने कहा आज से पहले मुझे सबसे नफरत आपके शहर से थी और आज सबसे ज्यादा मोहब्बत दुनिया में मुझे आपके शहर से है। और फिर उसने कहा कि या रसूल अल्लाह, मैंने बहुत से मुसलमानों को कत्ल किया है या रसूल अल्लाह, मेरे गुनाहों का कफारा कैसे हो सकता है, ईमान तो लाया। लेकिन उसने कहा या रसूल अल्लाह, असदतु दमन मिन अल मुस्लिमीन, मैंने बहुत से मुसलमानों को कत्ल किया है। अल्लाह के रसूल ने फरमाया तुम नहीं जानते है सुमामा, तुम नहीं जानते कि इस्लाम क्या करता है, इस्लाम पिछले पूरे गुनाहों को माफ कर देता है। उसने कहा या रसूल अल्लाह, आज के बाद मेरी शोहरत, आज के बाद मेरी ताकत, आज के बाद मेरा माल, आज के बाद मेरे हथियार सब इस्लाम के लिए फना हैं और कुर्बान हैं, और जितने मैंने मुसलमानों को मारा है मैं कोशिश करूंगा कि इस्लाम लाने के बाद उतने काफिरों को मारूंगा। क्या जज्बा था, क्या घड़ियां थी, क्या अखलाक थे कि लोग कैसा ईमान लाते थे, اور ایمان لانے کے بعد ابھی تھوڑی دیر پہلے کافر تھے, ایمان لانے کے بعد ان کے جذبات اور ان کی دلوں کی طرف اور ان کے دلوں کی عمر اور ان کا سوچنے کا انداز کس طرح بدل جایا کرتا تھا. ایک تھے, ایک کا نام تھا زید ابن سعنا, زید ابن سعنا نام ہے, یہ یہودی عالم تھے, یہودیوں کے علماء میں سے ایک عالم تھے. انہوں نے تورات میں اللہ کے رسول صلی اللہ علیہ وسلم کی صفات پڑھ رکھی تھی, ایسے ایسے ہوں گے اللہ کے نبی, ایسے ہوں گے ان کے اخلاق, ایسے ہوں گے ان کے اعمال, ایسے ہوں گے ان کا چہرہ مہرا ایسا ہوگا, بلکہ یہاں تک لوگوں نے لکھا ہے کہ حضرت ابوبکر حضرت عمر چاروں ائمہ خلفاء کے صفات بھی ان کی کتابوں میں لکھے ہوئے تھے. یہ یہودی عالم تھا, اس کا نام تھا زید بن سعنا. اس نے کیا کیا, اس نے آ کر امتحان لیا کہ وہ تمام صفات ہیں کہ نہیں ہیں, وہ تمام صفات جو بتائے گئے. اس نے کہا تمام صفات موجود ہیں جو پہلی کتابوں میں بتائے گئے نبی آخر الزمان کے فلاں فلاں صفات ہوں, لیکن دو باتوں کا امتحان نہیں, اس نے نہیں, دو باتیں ایسی ہیں اس کا اس نے ابھی تک اس کو سابقہ نہیں پڑھا تھا. اس میں ایک بات یہ تھی کہ یسبق علمہ جہلہ, ان کی بردباری ان کی جہالت پر غالب آئے گی, یعنی ان کا غصے پر ان کی بردباری غالب آئے گی. اور یہ بھی لکھا تھا, ایک صفت لکھی تھی کہ جتنی ان پر سختی کی جائے گی اتنی ان کی نرمی میں اضافہ ہوگا, جتنا ان کے ساتھ کوئی خراب سلوک کرے گا اتنا اچھے سلوک میں ان کا اضافہ ہوگا. اس بات کا امتحان اس نے نہیں لیا تھا. ہوا یہ کہ ایک دفعہ ایک صحابی نے آ کر اللہ کے رسول کو خبر دی کہ فلاں گاؤں کے لوگ کچھ ایمان لائے ہیں اور ان کی مالی حالت بہت خراب ہے, بہت بھوکے ہیں, ننگے ہیں اور بڑی تنگ دستی میں ہیں, اے اللہ کے رسول وسلم کچھ مال مرحمت فرمائیے, میں ان کو دے کر آؤں اور تاکہ وہ اسلام پر برقرار رہیں, ثابت قدم رہیں. رسول اللہ صلی اللہ علیہ وسلم کی بازو میں حضرت علی تھے, اللہ کے رسول نے حضرت علی سے پوچھا, علی کچھ مال وال ہے, کچھ پیسے ویسے ہے؟ حضرت علی نے کہا کچھ نہیں ہے, اس وقت دینے کے لیے کچھ نہیں ہے. تو یہ جو تھا نا, یہ زید بن سعنا, یہ وہاں موجود تھا. اس نے کہا کتنا چاہیے مال چاہیے؟ کہا 80 مثقال سونا, اس زمانے کا چاہیے 80 مثقال سونا چاہیے. اس نے کہا مجھ سے قرض لے لی. اس نے کہا دیکھیں گے کیا کرتے ہیں, امتحان لینے کا موقع. اس نے وہ مقدار مال کی دے دی اللہ کے صلی اللہ علیہ وسلم, حضرت علی کے حوالے کیا اور کہا کہ جا کے تقسیم کر دو, پورا مال تقسیم کر دو. اب جو اس نے دیا تھا, اس نے ایک مدت کے لیے دیا تھا, فلاں مدت تک کے لیے دیا تھا, فلاں مدت تک ایک قرض ہے, مدت کے بعد آپ واپس کریں گے. ابھی ٹائم نہیں گزرا تھا, رسول اللہ صلی اللہ علیہ وسلم اپنے صحابہ کے ساتھ ایک جنازے میں شریک تھے, جنازے کو لایا گیا تھا اور دفنانا تھا. رسول اللہ صلی اللہ علیہ وسلم وہاں تھے اور صحابہ کرام بھی آپ کے ساتھ ہیں, حضرت عمر و ابو بکر وہاں تھے. یہی آدمی آیا, کون؟ زید ابن سعنا آیا اور اس نے آ کر برا بھلا شخص, تم لوگ ایسے ہی ہو, تم لوگ ایسے برے ہو, تمہارا ہمیشہ کام ہی ہے, تم نے کبھی ادا نہیں کیا, مال لیتے ہو لوگوں کا دیتے نہیں ہو, تم ایسے برے ہو, تم ایسے برے ہو. اللہ کے صلی اللہ علیہ وسلم کے سامنے آ کر ایسی باتیں کرنے لگا, ڈانٹ ڈپٹ شروع کی اس نے. صحابہ کو بڑا ناگوار گزرا, یہ کیا کہہ رہا ہے, حالانکہ دینے کی مدت میں ابھی 2-3 دن باقی ہیں, ابھی مدت ختم نہیں ہوئی ہے. مدت ختم ہونے سے پہلے آ کر اس نے بڑا بھلا الٹا پلٹا جو اس کے دل میں آیا اس نے بکنا شروع کیا. حضرت عمر کو معلوم ہے, حضرت عمر کیسے تھا جانتے ہیں؟ حضرت عمر ساتھ میں تھے. حضرت عمر نے گھور کے دیکھا کہ یا رسول اللہ گردن مارو اس کی, نہیں مارے. کہا کہ دیکھو اس نے مجھے قرض دیا ہے, تم کو غصہ ہونے کی ضرورت نہیں ہے, تم مجھ سے یہ تم کو چاہیے تھا کہ مجھ سے کہتے ادا کر دیجئے اچھی طرح سے, اور اس سے کہنا چاہیے تھا کہ اچھی طرح سے مانگو, مانگنے میں نرمی سے مانگو, آپ اس سے تم اس سے کہتے نرمی سے مطالبہ کرو اور مجھ سے کہتے اچھی طرح ادا کر دو. یہ کہنے کے بعد اللہ کے صلی اللہ علیہ وسلم نے حضرت عمر سے کہا کہ وہ مال فلاں جگہ ہے, وہ مال بیت المال سے نکالو اور اس کو دے دو. اور دینے کے بعد 20 سا کھجور اس کو الگ سے دے دو, جو اس کو دینے کا ہے وہ تو دے دو اور اس کے ساتھ ساتھ 20 سا جو ہے کھجور زیادہ دے دو. حضرت عمر نے کچھ نہیں کہا, گئے جا کر اس کا مال اس کو ادا کیا اور جو زیادہ دینے کے لیے کہا گیا تھا وہ بھی دیا. جب اس کو زیادہ دیا گیا تو اس نے کہا کہ یہ تو میرا مال ہے، آپ نے مجھے واپس کیا ہے، یہ 20 سا کھجور جو آپ نے ساری دے دی ہے، یہ کیا ہے؟ تو اس نے کہا کہ میرے گھرنے کی، حضرت عمر نے اسے کہا، میرے گھرنے کی وجہ سے جو خوف تم پر بیٹھا تھا اس کا یہ بدلہ ہے. اس نے کہا جانتے ہو کیا کہا؟ حضرت عمر سے کہا کہ جانتے ہو کہ میں نے کیوں کیا تھا؟ میں یہودی عالم ہوں، میرا نام فلانا ہے اور میں یہودی عالم ہوں، میں نے اپنی کتاب تورات میں اللہ کے نبی کی پوری صفات پڑھ لی تھی، ایک صفت مجھے آزمانا تھا اور وہ یہ صفت تھی کہ جتنی آپ پر سختی کی جائے گی آپ کی بردباری میں، آپ کے حلم میں، آپ کے صبر میں، آپ کے اخلاق میں، آپ کی نرمی میں اتنا ہی اضافہ ہوگا، جتنی سختی کی جائے گی اتنا ہی اضافہ ہوگا، اتنا ابھار آئے گا. اور آج میں نے دیکھ لیا اور اسی لیے میں نے یہ سب کچھ باتیں کی تھی کہ دیکھوں اللہ کے نبی کیا کرتے ہیں. دیکھیے لوگ کیسے کیسے آ کر امتحان لیتے تھے اور کس کس طرح بات کرتے تھے. اس نے دیکھا کہ اللہ کا نبی ہے، ایسا بڑا مقام ہے، صحابہ ساتھ میں ہیں، آپ چاہے تو گردن مار بھی سکتے تھے لیکن آپ نے مسکراتے ہوئے نرمی سے معاملہ کیا، بلکہ آپ نے یہ کیا، اس کا حق جو تو دیا اس کے بعد اور مزید دیا. اس نے کہا عمر سے کہ اے عمر، مجھے میں سب باتیں آزما چکا تھا، دو باتیں باقی تھیں، وہ باتیں میں نے آج بھی آزما لی ہیں، تم گواہ رہو کہ میں اللہ کے رسول صلی اللہ علیہ وسلم پر ایمان لایا، مجھے اللہ کے رسول کے پاس چلو، لے کے چلو. حضرت عمر اس کو اللہ کے رسول صلی اللہ علیہ وسلم کے پاس لے کر آئے اور وہاں پر اس نے اللہ کے رسول سے مصافحہ کیا اور مصافحہ کرنے پر اللہ کے رسول کے سامنے ایمان قبول کیا. یہ کیا تھے میرے بھائیو، یہ کیا تھا کہ دشمن دوست بن جاتا تھا. اللہ نے کہا نا لا تستوی الحسنۃ ولا السیئۃ، اچھائی اور برائی دونوں برابر نہیں ہو سکتے ہیں، برائی برائی ہے، اچھائی اچھائی ہے، ادفع باللتی ہی احسن، برائی کا مقابلہ اچھائی سے کرو، برائی کے مقابلے میں اچھائی کرو. فَإِذَا الَّذِي بَيْنَكَ وَبَيْنَهُ عَدَاوَةٌ كَأَنَّهُ وَلِيٌّ حَمِيمٌ. عداوہ کسے کہتے ہیں؟ دشمنی کو. وہ شخص، آپ اچھا سلوک کرو، آپ اچھے اخلاق پیش کرو، آپ معافی کا معاملہ کرو، آپ سچائی کا معاملہ کرو، آپ صبر کا معاملہ کرو، آپ ایثار کا معاملہ کرو، آپ اخلاص کا معاملہ کرو، آپ للہیت کا معاملہ کرو، آپ دینے اور معاف کرنے کا معاملہ کرو، پھر دیکھو کیا ہوتا ہے. فَإِذَا الَّذِي بَيْنَكَ وَبَيْنَهُ عَدَاوَةٌ كَأَنَّهُ وَلِيٌّ حَمِيمٌ. وہ شخص جس کے اور آپ کے بیچ میں دشمنی تھی کیا بن جائے گا؟ كَأَنَّهُ وَلِيٌّ حَمِيمٌ، وہ جگری دوست بن جائے گا، جگری دوست بن جائے گا. حمیم کہتے ہیں وہ دوست جس کی دوستی ابلتی ہو. تو اللہ کہتا ہے وَمَا يُلَقَّاهَا إِلَّا الَّذِينَ صَبَرُوا وَمَا يُلَقَّاهَا إِلَّا ذُو حَظٍّ عَظِيمٍ. یہ وہی لوگ کر سکتے ہیں جو صبر کرنے کی طاقت رکھتے ہیں. وَمَا يُلَقَّاهَا إِلَّا ذُو حَظٍّ عَظِيمٍ، اور ایسا کرنے والا بہت بڑے قسمت والا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم سے وہ کیسے پیش آیا اور کس طرح اس نے الٹا سلٹا بکا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے چہرے پر ذرا بھی شکن بھی نہیں پڑی، اور آپ نے جو دیا بلکہ اور زیادہ عطا فرمایا، آپ نے اخلاق کا معاملہ فرمایا. یہی وہ اخلاق تھے جس سے لوگ ایمان لاتے تھے اور لوگ فوج در فوج اللہ کے دین میں داخل ہوتے تھے. اللہ ہم سب کو ایسے اخلاق نصیب فرمائے.